إن الحمد لله نحمده ونستعينه ونستغفره ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا، من يهده الله فلا مضل له ومن يضلله فلا هادي له، وأشهد أن لا إله إلا الله وحده لا شريك له، وأشهد أن محمدا عبده ورسوله. يا أيها الذين آمنوا اتقوا الله حق تقاته ولا تموتن إلا وأنتم مسلمون. يا أيها الناس اتقوا ربكم الذي خلقكم من نفس واحدة وخلق منها زوجها وبث منهما رجالا كثيرا ونساء، واتقوا الله الذي تساءلون به والأرحام، إن الله كان عليكم رقيبا. يا أيها الذين آمنوا اتقوا الله وقولوا قولا سديدا يصلح لكم أعمالكم ويغفر لكم ذنوبكم، ومن يطع الله ورسوله فقد فاز فوزا عظيما. أما بعد، فإن خير الحديث كتاب الله، وخير الهدي هدي محمد صلى الله عليه وسلم، وشر الأمور محدثاتها، وكل محدثة بدعة، وكل بدعة ضلالة، وكل ضلالة في النار. محترم بھائیوں اور معزز خواتین، آج اپنے چوتھی تراویح میں چوتھے پارے کی سماعت، اس کی تلاوت آپ نے سماعت فرمائی ہے. چوتھے پارے میں کیا باتیں ہیں، اس سے پہلے میں ایک بات کی وضاحت کرنا چاہوں گا کہ کل کے درس میں یہ بات غلطی سے منہ سے نکل گئی تھی کہ آیت الکرسی اور اسی طریقے سے لا اکراہ فی الدین، یہ چونکہ ہم نے پہلے سوچا کہ پورے پارے کا خلاصہ، اس پارے میں کیا مضامین ہے وہ ذکر کرتے، اس کے بعد آیت الکرسی کے بارے میں کچھ تفصیلی درس دینے کا کل ارادہ تھا، حالانکہ ہم اتنی تفصیل تو نہیں کر پائے، وقت ہو گیا تھا اس کی وجہ سے. تو ہم جب واپس ہوئے تو ہم نے اس کا خیال نہیں کیا، اور وہی بات زبان سے نکل گئی کہ سورہ آل عمران کے شروع میں، حالانکہ وہ تیسرے پارے کے شروع میں ہے. یہ آیت الکرسی اور لا اکراہ فی الدین یہ تیسرے پارے کے شروع میں ہے، جو سورہ بقرہ کا آخری حصہ ہے، اور سورہ آل عمران میں نہیں ہے. لیکن کل کے درس میں غلطی سے وہ سورہ آل عمران نکل گیا تھا، ہمارے ایک بھائی نے بعد میں اس کی طرف جو اشارہ کیا، تو میں نے سوچا کہ وہ بات کر دوں، آپ کے سامنے ذکر کر دوں، جنہوں نے بھی کل وہ بات سنی تھی اگر ان کے ذہن میں یہ بات اگر ہو گئی آ گئی ہو تو اسے نکال دیں. یہ آیت الکرسی سورہ بقرہ کے آخر میں ہے، دو پارے کے بعد تیسرے پارے کے شروع میں ہے، سورہ آل عمران میں نہیں ہے. جو لوگ درس کو ریکارڈ کرتے ہیں ان سے بھی ہماری یہ گزارش ہے کہ دونوں کو ساتھ میں رکھیں گے تاکہ یہ وضاحت اس میں رہے، یا تو وہ حصہ اس میں سے نکال دیں. جو اس کے بعد آج کے درس کے تعلق سے بات آپ کے سامنے عرض کریں گے. آج لن تنالوا البر حتى تنفقوا مما تحبون، یہاں سے شروعات ہوئی سورہ آل عمران کی. سورہ آل عمران کا جو بقیہ حصہ تھا، چوتھا پارہ جو یہاں سے شروع ہوتا ہے، اس کی شروعات ہوئی، اور یا ایھا الذین آمنوا اصبروا وصابروا ورابطوا، یہاں پر سورہ آل عمران یہ ختم ہوئی. اس کے بعد آخر میں آپ نے آج ہی کی تراویح میں سورہ نساء کے شروع کا حصہ بھی سماعت فرمایا ہے. آج ہم کوشش یہ کریں گے کہ سورہ آل عمران کا جو یہ باقی حصہ ہے اسی کا خلاصہ آپ کے سامنے پیش کریں، اور ایک دو آیتوں کے تعلق سے کچھ تفصیلی بیان آپ کے سامنے آئے. ویسے سورہ آل عمران کی جو یہ آیتیں ہیں، وقت کا تقاضا تو یہ ہے کہ ہر ہر آیت پر تفصیلی درس ہو، ہر ہر آیت پر ہو، کیونکہ یہ آیتیں ایسی ہیں، یعنی اس میں قوم یہود کا تذکرہ، قوم یہود سے کیسے تعلقات ہونے چاہیے، اور کس طریقے سے اللہ تبارک و تعالی نے قوم یہود پر ذلت اور پستی یہ ان کے لیے مقدر کی. لیکن یہ کہ جب لوگوں کا ساتھ ملتا ہے تو لوگوں کا ساتھ ملنے کی وجہ سے दुनिया में इनकी हैसियत कभी बुलंद हो जाती है जैसे आजकल के हालात आप देख रहे हैं। तो ये आयतें मौजूद हैं इसी सूरह आले इमरान में चौथे पारे में मौजूद हैं और बड़ी तफसील से जिक्र किया अल्लाह तबारक व तआला ने कि कौम यहूद अहले किताब जो है इनको कभी दोस्त न बनाना, उनकी जो दुश्मनी है इस्लाम से इस्लाम के मानने वालों से उसका खास तरीके से जिक्र किया गया। और कौम यहूद जो एतराज़ात किया करते थे मुसलमानों पर उसका भी शुरू में ही जिक्र किया गया, उनके दो एतराज़ का खास तरीके से रद्द किया गया। आज भी आप देखेंगे कि बहुत से लोग इस्लाम पर एतराज़ करते रहते हैं, इस्लाम की किसी तालीम को लेकर के शुबहात पैदा करते रहते हैं, लोगों के सामने जिक्र करते रहते हैं। ये सब चीज़ें कहाँ से असलन आती हैं? वो यहीं कौम यहूद से ही आती हैं जो, और वही असल चश्मा है, इसका असल चश्मा है जहाँ से ये चीज़ें आती हैं। उन्होंने बहुत पहले से ये तरीक़ा अपना रखा है कि अपने लोगों को भेजते हैं इस्लामी ममालिक में और वहाँ इस्लामी यूनिवर्सिटियों में उनके लोग पढ़ते हैं, किताब व सुन्नत को बड़ी गहराई से पढ़ते हैं। मकसद यही होता है कि कहाँ कहाँ हम एतराज़ कर सकते हैं इस्लाम के अहकाम पर, वो एतराज़ करने के लिए उनका ये पूरा जो है उनकी पढ़ाई होती है और बाद में लोगों को सिखा करके ये एतराज़ करने के लिए लोगों को भेजा जाता है। हमारे बहुत सारे भाई आजकल जो इंटरनेट से जुड़े हुए हैं मुख्तलिफ वेबसाइटों का मुताला करते रहते हैं, वो बराबर आते रहते हैं मेरे पास, तो बहुत सारे सवाल लेकर के आते रहते हैं, ये है इसके बारे में क्या जवाब है, ये है इसके बारे में क्या जवाब है। और मुख्तलिफ वेबसाइटें उन्होंने इस नाम से बना रखी हैं कि आदमी पढ़ने वाला तो ये समझेगा कि शायद ये इस्लाम से मुताल्लिक हमें मालूमात देने वाले हैं, हमें नॉलेज जो है इस्लाम से मुताल्लिक देने वाले हैं। कोई भी वेबसाइट खोल करके उसे देख सकता है, हालांकि ये वेबसाइट यहूदियों की तरफ से बनाई गई होती है और उसमें शुबहात पैदा करने की कोशिश की जाती है कि पढ़ने वाले उसे पढ़ करके शुबहात में मुब्तला हो जाए। तो ये आज की नई बात नहीं है, जो आयतें आज आपने सुनी है तो आयतें मैं पढ़ के आपको सुनाता हूँ कि उस जमाने में उन्होंने अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम और आपके सहाबा पर एतराज़ जड़ दिया। एतराज़ ये किया कि आप लोग ये कहते हो कि हम भी इब्राहिम अलैहिस्सलाम के का जो दीन था तौहीद का दीन, उसी दीन को लेकर के और उसी तौहीद को लेकर के अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम को भी भेजा गया है और उसी दीन इब्राहिम पर आपकी भी दावत है, उसी तौहीद की दावत आप भी दे रहे हैं। शरीयत के बाद अहकाम अलग हो सकते हैं लेकिन असल दावत तो वही तौहीद की दावत होती है। तो कहा कि आप लोग कैसे जो है दावा करते हैं कि आप लोग इब्राहिम अलैहिस्सलाम की नस्ल से, या इब्राहिम अलैहिस्सलाम की दावत ही आप लोगों की दावत है, जबकि आप लोग ऊंट का गोश्त खाते हैं, ऊंटनी का दूध पीते हैं। ऊंट का गोश्त खाना, ऊंटनी का दूध पीना, ये तो जायज नहीं था उनके यहाँ, उनके यहाँ सही नहीं था। और कौम यहूद चूंकि उसे नहीं खाते थे, ऊंट का गोश्त नहीं खाते थे, ऊंटनी का दूध नहीं पिया करते थे, तो कहा अगर तुम लोग सही माने में इब्राहिम अलैहिस्सलाम के पैरोकार होते तो कभी ये ऊंट का गोश्त नहीं खाते, तुम लोग ऊंटनी का दूध नहीं पीते। एक इतराज़ जो है जड़ दिया अल्लाह तबारक व तआला ने उसका रद्द करते हुए कहा कुल्लु ताम कान इल्ला लिबनी इस्राइल, ये सारे खाने बनो इसराइल के लिए भी हलाल थे। ये ऊंट का गोश्त, उतनी उठने का दूध जैसे इस उम्मत के लिए हलाल है, इससे पहले भी हलाल था, ये बनी इसराइल के लिए भी हलाल था। इल्लामा हर्रम इसराइल वाला नफ्से, सिवाय इसके जो इसराइल ने, इसराइल ये याकूब अलैहिस्सलाम का लकब है, याकूब अलैहिस्सलाम के बारे में कहा गया कि याकूब अलैहिस्सलाम ने जिसे खुद अपने ऊपर उन्होंने हराम कर लिया था, वो खुद ऊंट का गोश्त नहीं खाते थे या ऊंटने का दूध नहीं पीते थे। होता है बाल लोगों की तबीयत होती है और उस तबीयत की वजह से बाद चीजें खाना उन्हें पसंद नहीं होता या बाद चीजें पीना उन्हें पसंद नहीं होता, ये उनका जाती एक मामला था। अल्लाह तबारक व तआला की तरफ से उसकी हुर्मत नाजिल नहीं की गई थी। ये जो यहूद दावा कर रहे हैं कि ये पहले से हुर्मत चली आ रही थी, आप लोग क्यों खा रहे हो उसे, ये गलत है। पहले भी अल्लाह तबारक व तआला ने कभी भी न ऊंट का गोश्त हराम किया था, न ऊंटनी का दूध हराम किया था। दूसरी बात यह کہ جب اللہ کے رسول صلی اللہ علیہ وسلم مدینہ آئے تو مدینہ آنے کے بعد آپ پہلے جب مکے میں نماز پڑھتے تھے تو اس کیفیت میں نماز پڑھتے تھے کہ آپ کے سامنے اللہ کا گھر بھی ہوتا تھا اور بیت المقدس بھی آپ کے سامنے ہوتا تھا، دونوں چیزیں جو ہے سامنے، اور یہ مکے میں ممکن تھا. لیکن جب مدینہ آ گئے تو اینگل ایسا پڑتا تھا کہ اگر آپ شام کی طرف کریں گے، سیریا کی طرف جہاں بیت المقدس ہے اس کی طرف اپنا چہرہ کریں گے تو ایک طرف اللہ کا گھر اور ایک طرف وہ، اور اگر آپ اللہ کے گھر کی طرف بیت اللہ کی طرف اپنا چہرہ کریں گے تو ادھر نہیں ہوگا. تو شروع میں آپ بیت المقدس کی طرف ہی چہرہ کر کے نماز پڑھتے تھے. بعد میں اللہ تبارک و تعالیٰ نے یہ حکم نازل فرما دیا کہ آپ کا قبلہ یہ بیت اللہ الحرام ہے، بیت المقدس نہیں، اور آپ نے 16-17 مہینے کے بعد مدینے میں سلسلہ یہ شروع کر دیا کہ آپ مکے کی طرف چہرہ کر کے، بیت اللہ کی طرف چہرہ کر کے نماز پڑھتے تھے. اس پر بھی اعتراض شروع کر دیا. یہودیوں نے یہ دعویٰ کر دیا کہ بھائی سب سے پہلا گھر تو یہ بیت المقدس ہے اور سب سے زیادہ اہمیت اس کی ہے، آپ نے اسے چھوڑ کر کے یہ خانہ کعبہ کو کیوں آپ نے قبلہ بنا لیا؟ اعتراض کرنے پر جب آدمی آتا ہے تو ہر چیز پر اعتراض کرتا ہے. یہ اصل یہودیوں سے ہی چیز آئی ہے. جو ایسا کیوں کر دیا؟ اللہ تبارک و تعالیٰ نے اس کا بھی جواب دیا کہ ان اول بیت وضع للناس للذی ببکہ مبارکہ. یہ بھی سورہ آل عمران میں 4th پارے کے شروع میں ہی یہ بات بھی ہے کہ سب سے پہلا گھر جو اللہ تبارک و تعالیٰ کے لیے بنایا گیا جہاں سے توحید کی دعوت دنیا میں پھیلی ہے، یہ اللہ کا گھر جو خانہ کعبہ ہے، جو مکے میں ہے، جس کی طرف چہرہ کر کے اللہ کے رسول صلی اللہ علیہ وسلم نماز پڑھنا شروع کیے تھے. تو یہ چند باتیں جو میں نے آپ کے بعد بھی کافی جو ہے لمبا بیان ان کے بارے میں ہے، ان کے مختلف خصلتوں کے بارے میں ہے، عادتوں کے بارے میں ہے. میں وہ تفصیلات اگر کروں تو ایک ایک آیت لے کر کے اس کی تفصیل بیان کی جا سکتی ہے. مختلف سالوں میں اگر اس کا جو ہے لحاظ کیا جائے تو شاید ایک جو ہے زیادہ بہتر شکل لوگوں کے سامنے آ سکتی ہے. اب ایک مجلس میں 15-20 منٹ یا 25 منٹ میں پورے ایک پارے کا خلاصہ بیان کرنا ہو اور اس میں بھی کسی بات کے بارے میں بہت زیادہ تفصیل بیان نہیں کی جا سکتی ہے. اسی طریقے سے ایک معاملہ جو سورہ آل عمران میں اللہ تبارک و تعالیٰ اس کی طرف اشارہ کیا وہ یہ ہے کہ اسلام سے پہلے مدینے میں جو قوم بستی تھی، مشرکین کی قوم، یہ دو حصوں میں بٹے ہوئے تھے. دو مشہور قبیلے تھے ان کے، ایک کو جو ہے اوس کہتے تھے اور ایک کو خزرج کہتے تھے. دو مشہور قبیلے تھے اور برابر ان کے درمیان لڑائی رہتی تھی، اختلاف، لڑائی. لیکن اللہ تبارک و تعالیٰ نے جب انہیں اسلام کی دولت سے نوازا تو یہ لوگ جو ہمیشہ ایک دوسرے کے ساتھ لڑنے کے لیے آمادہ ہوتے تھے، انہوں وہ آپس میں ایسا مل گئے جیسے شیر و شکر کہتے ہیں اردو میں، یعنی دودھ اور شکر مل جائیں، ویسے یہ دونوں آپس میں جو ہے مل گئے. وہ اختلاف سب ختم ہو گیا. اللہ تبارک و تعالیٰ نے اسی سورہ آل عمران میں ان کو یاد دلایا کہ ہمیشہ اللہ کی اس نعمت کو یاد رکھو. ایک وقت وہ گزرا ہے کہ جب تم دو ایک دوسرے کے خون کے پیاسے تھے، لیکن جب اللہ کی یہ کتاب نازل ہوئی، جس قرآن کا درس، جس قرآن کی تلاوت ہم سنتے رہتے ہیں، اس کا درس سنتے رہتے ہیں، جب اللہ تعالیٰ کی یہ کتاب نازل ہوئی، اللہ تبارک و تعالیٰ نے اپنے رسول کو مبعوث کیا، آپ نے لوگوں کے سامنے یہ کتاب پیش کی، اسلام پیش کیا، لوگوں نے اسلام قبول کر لیا، تو وہی جن کے دل ایک دوسرے سے نفرت کرتے تھے ایک دوسرے سے محبت کرنے لگے. اللہ تبارک و تعالیٰ نے ان سے کہا کہ اللہ تعالیٰ کی اس نعمت کو کبھی مت بھولا کہ تم پہلے کیا تھے، ایک دوسرے کے دشمن تھے، خون کے پیاسے تھے، لیکن یہی اللہ کی کتاب، اللہ کی رسی، اللہ کے رسول صلی اللہ علیہ وسلم کی سنت، آپ کا طریقہ، دین اسلام، جب تم نے اسے قبول کر لیا سارے اختلاف ختم ہو گئے اور تم آپس میں بھائی بھائی بن گئے. اللہ کی اس نعمت کو کبھی بھولنا مت. یاد دلایا اللہ تبارک، ہمیشہ یاد رکھنا چاہیے جب مسلمان واقعی معنی میں किताब व सुन्नत के पाबंद होते हैं तो उनके इख्तलाफात भी मिट जाते हैं, खत्म हो जाते हैं। इख्तलाफात खत्म होने की एक शक्ल यही है कि आदमी किताब व सुन्नत की तरफ आए, उसकी पाबंदी करे, सही माने में ईमान और इस्लाम की बात करे और वाकई मोमिन और मुस्लिम बन करके रहे, तो ये इख्तलाफात दूर होते हैं। अल्लाह की रस्सी को आदमी मजबूती से थाम ले। ये बड़ी नेमत है अल्लाह ताला की कि इख्तलाफात भूल करके लोग एक बन करके रह जाएंगे। आज आप समझते हैं कितनी जरूरत है इस बात की कि लोगों के दरमियान ये बातें पेश की जाएं, लोगों को ये बातें याद दिलाई जाएं, बार बार याद दिलाई जाएं कि इस्लाम के साए में तुम इकट्ठा और एक साथ रह सकते हो, इत्तेहाद के साथ रह सकते हो, जैसे उस कौम के जिसे औस और खजरज कहा जाता है, इतनी कदीम इख्तलाफ थे, इतनी सख्त उनकी दुश्मनियाँ थी, लेकिन फिर भी इस्लाम ने उन्हें सब कुछ भुला दिया और वो आपस में भाई भाई बन गए। तो क्यों आज मुसलमान जो एक कुरान के मानने वाले हैं, एक रसूल के मानने वाले हैं, एक क़िबले की तरफ चेहरा करके नमाज पढ़ने वाले हैं, जिनका रसूल एक है, जिनकी किताब एक है, फिर क्यों ये सब के सब एक बन करके नहीं रहे? जिनके यहाँ इतने सारे इख्तलाफात थे, इतने सारे तबके थे, वो सब बोल बुला करके वो तो एक हो गए, लेकिन जिनके यहाँ किताब एक थी, रसूल एक था, जिनके यहाँ नमाज एक थी और जिनके तरीका एक था, अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम का तरीका, वो सब भूल भुला जो है सब भूल गए। और ऐसा इख्तलाफ कि उस इख्तलाफ को छोड़ने के लिए कोई तैयार नहीं। इख्तलाफ कभी समझ का हो सकता है। अभी हमारे पास भाई जो है तरावीह के आखिर में जब विक्र की नमाज होती है तो बहुत सारी चीज़ें और पूछ रहे थे। इख्तलाफ कुछ चीज़ों की समझ में इख्तलाफ हो सकता है। ये इख्तलाफ सहाबा के दौर में भी रहा है। किसी आयत को समझने में, किसी हदीस को समझने में, किसी मसले को समझने में इख्तलाफ हो सकता है, उसकी गुंजाइश भी है, लेकिन उस इख्तलाफ की वजह से आपस में मुखालफत नहीं होनी चाहिए, दुश्मनियाँ नहीं होनी चाहिए, एक दूसरे के खिलाफ जंग जैसा माहौल नहीं बनाना चाहिए, बजरे पैगार नहीं होना चाहिए, बल्कि इत्तेहाद और इत्तेफाक के साथ ही रहना चाहिए। अगर किसी की समझ के लिहाज से उसके यहाँ बेहतर ये है कि वो इस तरीके से करे, इस मसले पर अमल करे, और दूसरा समझता है कि ये बेहतर है और उसके लिहाज से अमल करना चाहता है, करो, लेकिन रहो एक साथ, एक बन करके रहो। अल्लाह तबारक व तआला ने इसकी तालीम जिस सहाबा के दौर में हुआ, इख्तलाफात भी हुए, बाज मसाइल में इख्तलाफात भी हुए, यहाँ तक कि बाप बेटे के दरमियान भी इस तरह के मसले पेश आए, बाप ने कुछ और कहा और बेटे ने किसी और मसले के बारे में बात कही। जब किसी ने कहा आपके अब्बा तो ये कहते हैं, तो कहा कि क्या हुआ, अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम की सुन्नत क्या है, तरीका क्या है, वो देखो, मेरे अब्बा क्या कहते हैं वो क्यों देखते हो, जो तो जो बेहतर समझते थे, जो उनकी राय होती थी, जो उनकी समझ होती थी, अपनी समझ के लिहाज से उस पर अमल करते, लेकिन कभी एक दूसरे की मुखालफत में नहीं जाते, दुश्मनियाँ उसकी वजह से लोगों ने नहीं पाली है। आज इन आयतों को याद दिलाने की ज़रूरत है, जो अल्लाह तबारक व तआला ने सूरह आले इमरान में लोगों से कहा कि वअतसिमु बिहब्लिल्लाह जमीअ। आज जो आपने सुनी आयतें उसमें से ये आयत थी कि वअतसिमु बिहब्लिल्लाह जमीअ। इसी आयत की तरफ मैं अब तक जो बातें आपसे कह रहा था वो इसी आयत में बयान है, इसी आयत में उसकी तरफ जो है इशारा। बिल्कुल शुरू में जो बात जिक्र की गई है उसके बारे में एक बात जिक्र कर दूं, वअतसिमु बिहब्लिल्लाह जमीअ, उसके पहले जो जिक्र किया गया, लन तनालुल बिर हत्ता तुनफिकु मिम्मा तुहिब्बून, जहां से ये पारा शुरू होता है, ये खुद भी अपने आप में एक बड़ी अहम आयत है। इस आयत के ताल्लुक से चंद मिनट में आपका जो है लेना चाहता हूँ, बस थोड़ी सी बात, लन तनालुल बिर हत्ता तुनफिकु मिम्मा तुहिब्बून, آیت کا معنی کیا ہوتا ہے، ترجمہ کیا ہوتا ہے، تم ہرگز نیکی کو نہیں پاؤ گے. بعض مفسرین نے ویر کے معنی نیکی کے بھی ہوتے ہیں، بعض مفسرین نے یہاں ویر کا معنی جنت کا بھی لیا ہے، اور اس کے لحاظ سے معنی ہوتا ہے کہ تم جنت کو ہرگز نہیں پاؤ گے. حتی تنفقوا مما تحبون، یہاں تک کہ تم خرچ کرو اس میں سے جسے تم پسند کرتے ہو، جسے تم چاہتے ہو. جب یہ آیت نازل ہوئی، اس آیت کے اندر تین معنی، یہ مفسرین نے تین معنی اس کے ذکر کیے، اور سارے معنی کی گنجائش بھی ہے. عربی زبان کی یہ خوبی ہے، یہ الفاظ بہت کم ہوتے ہیں، معنی اس میں بہت زیادہ ہوتے ہیں، اور وہ معنی نکالے جا سکتے ہیں. مفسرین نے تین معنی ذکر کیے، تینوں کے لحاظ سے میں آپ کے سامنے معنی جو ہے پہلے ذکر کرتا ہوں مختصر انداز میں، پھر اس کے بعد ابو طلحہ رضی اللہ تعالیٰ عنہ نے کیا سمجھا تھا آیت کے تعلق سے، اس کی طرف اشارہ کریں گے. پہلا معنی یہ کیا ابو سے کہ تم نیکی کو ہرگز نہیں پاؤ گے، یہاں تک کہ اس میں سے تھوڑا مال خرچ نہ کرو. تھوڑا مال، من کے اندر ایک معنی عربی میں ہوتا ہے، اس کو تمیز کہتے ہیں عربی زبان میں. اس کا مطلب ہوتا ہے کہ کوئی چیز بہت زیادہ ہو، اس میں سے کوئی چند چیزیں، بعض چیزیں، تھوڑی چیزیں. تو اس لحاظ سے معنی ہوتا ہے کہ تم نیکی کو نہیں پاؤ گے یا جنت کو نہیں پاؤ گے جب تک کہ تم اس مال میں سے تھوڑا خرچ نہ کرو جو کہ تم پسند کرتے ہو. تھوڑا خرچ کرنے کی بات، اسلام نے کبھی بھی یہ مطالبہ نہیں کیا لوگوں سے کہ اپنا پورا مال اللہ کے راستے میں خرچ کرو. پورا مال اللہ کے راستے میں دے دو، نہیں، کبھی نہیں. جو اس میں سے تھوڑا مال جو تم پسند کرتے ہو، اس میں سے تھوڑا مال جو ہے اللہ کے راستے میں خرچ کرو. دوسرا معنی یہ اس کا کیا گیا کہ تم نیکی کو ہرگز نہیں پاؤ گے یا جنت کو ہرگز نہیں پاؤ گے جب تک کہ تم وہ مال خرچ نہ کرو جو تم پسند کرتے ہو. ایسا نہیں ہے معاملہ، نیکی کا معاملہ یہ نہیں ہے کہ کوئی چیز خراب ہو گئی، سڑ گئی، تب اللہ کے راستے میں دینا یاد آیا آ گیا اور اسے کسی کو دے دیا، یہ نیکی نہیں ہے. میں کسی مدرسے میں پڑھاتا ہوں، قلعۃ الحدیث میں، ایک مرتبہ ایسا بقرعید کا موقع تھا تو کہیں سے بچوں کے لیے کسی نے گوشت بھیجا، وہ گوشت پورا کے پورا مہک رہا تھا. یعنی ایک چیز اگر خراب ہو گئی ہے تو اب کیا نظر آ رہا ہے، مدرسہ کون سا ہے، مسجد کون سی ہے، وہاں اسے پہنچا دیں. نہیں، یہ نیکی نہیں ہے. یہ معنی بھی اس کے اندر ہے، جو یہ دوسرا معنی جو ہے لن تنالوا البر حتى تنفقوا مما تحبون، جو تم پسند کرتے اس میں وہ خرچ کرو. یہ کیا ہے کہ جو چیز خراب ہو گئی اب اسے اللہ کے راستے میں، اللہ کے راستے میں دے دے. میں یہ نہیں کہہ رہا ہوں کہ اگر وہ چیز ابھی پرانی ہو گئی ہے، استعمال کے لائق ہے، وہ کسی کو دے دیا تو یہ نیکی نہیں ہے. نہیں، یہ بھی نیکی ہے، لیکن اللہ تعالیٰ کو جو چیز پسند ہے وہ یہ ہے کہ آدمی جسے پسند کرتا وہ بھی اللہ کے راستے میں خرچ کرے. یہ کیا ہوا کہ دکان پر ایک سامان نہیں بک رہا تھا تو چلو اب جو ہے صدقے کا خیال آیا، وہی اٹھا کر کے صدقے میں دے دیا. یہ چیز نہیں، اس آیت سے یہ بات سمجھ میں آتی ہے کہ یہ اصل نیکی نہیں ہے. یہ تو اب سامان نہیں بک رہا تھا، کیا ہوگا، خراب ہو جائے گا، اس لیے دے دیا. نہیں، یہ بھی نیکی ہے، ثواب ملے گا، یہ مطلب نہیں ہے کہنے کا کہ اس میں ثواب نہیں ملے گا، لیکن یہ اصل نیکی نہیں ہے. اللہ تعالیٰ تو دلوں کی بات کو جانتا ہے. کبھی ایسا بھی جو ہے دیکھنے میں آیا، یہیں قریب میں ہم نے بعض مرتبہ دیکھا کہ جاتے ہیں دکان پر، ساڑیاں تقسیم کرنا ہے، جو سب سے سستی ساڑی ہو 100 ساڑی دے دو، یہ غریبوں میں تقسیم کریں. رمضان کا مہینہ ہے، آپ دیکھیں گے یہ تماشے جو ہے آپ کو نظر آئیں گے، جو عورتیں لائنوں میں کھڑی ہو کر کے وہ ساڑیاں لیتی ہیں، وہ جا کر کے وہ ساڑیاں پہنتی تھوڑی نا، کیونکہ اکثر وہ استعمال کے لائق نہیں. لیکن کیا ہے، سستی ہو اور زیادہ سے زیادہ دیں گے تو بڑا نام ہوگا، یہ شکل ہوتی ہے. بھائی دینا ہی ہے تو ایسی چیز دو جو ان کے کام آئے. वरना होता यह है कि ये साड़ी लेकर के औरत जाती है, 100 रुपए की साड़ी खरीदने वाले ने खरीदी होगी, बाद में ले आकर के दुकान वाले को 50 में बेच दे। बहुत इस्तेमाल कर, अल्लाह के रास्ते में खर्च करना है तो जिसे तुम पसंद करते हो। अबू तलहा रज़ी अल्लाह तआला अन्हु, जैसे ही आयत नाजिल हुई, ये दूसरा माना है, ये ज़हन में रखिएगा, अभी दूसरा माना है इस आयत का। जैसे ही आयत नाजिल हुई, दौड़े दौड़े आए अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम के पास, सही बुखारी की हदीस सही है, कहा अल्लाह के रसूल, अल्लाह तबारक व तआला ने अपने कलाम में, अपने कुरान में ये बात जो है, कलाम में ये बात नाजिल फरमाई है, अपनी किताब में ये बात नाजिल फरमाई है कि लन तनालुल बिर्रा हत्ता तुन्फिकु मिम्मा तुहिब्बुन व इन्ना अहब्बा मुआली इलैया बैरुहा, मेरा जो सबसे महबूब माल है, यानी मैंने जो माल जमा कर रखा है उसमें मेरा सबसे पसंदीदा माल जो मैं बहुत ख्वाहिश करता हूँ कि मेरे पास रहे, वो बैरोहा का मेरा माल है। यानी समझिए, जैसे किसी आदमी के पास आज के ज़माने के लिहाज से अगर हम उसकी तफसीर करना चाहें समझने के लिए, तो कई बहुत उम्दा आम का बाग है, बड़ा अच्छा आम उसमें। एक मिसाल मैं आपको पेश, कहा कि ये मेरा सबसे महबूब माल है और मैं चाहता हूँ इसी को अल्लाह के रास्ते में खर्च करूँ। अब आप बताइए कि मैं कहाँ जो है उसे खर्च करूँ, कहाँ बेहतर रहेगा। मशवरे के लिए अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम के पास आए। अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने कहा, बहुत शाबाशी दी उनको, कहा कि वाकई जो है ये शान है ईमान की एक बात सुनी, अमल की ख्वाहिश, और बात भी कैसी थी, जो सबसे अच्छा माल है घर में वो किसको, अल्लाह के रास्ते में, जो सबसे अच्छा खाना है वो अल्लाह के रास्ते में। ये नहीं कि जो खाना आपको जो है खराब होने के करीब हो गया तो आप किसी को और को दे दीजिए। कभी ऐसा भी हो जाता है खाना ज्यादा बच गया शादी में, तो कोई मदरसा याद आ गया, वहां ले करके दे दो, बच्चे खा लेंगे, सवाब उसमें भी मिलता है, ऐसा नहीं सवाब नहीं मिलता, वो भी है, अच्छी शक्ल है वो, कि वो खराब होने से बेहतर है कि कोई खा ले उसे, अच्छी बात है, लेकिन उससे बेहतर ये बात थी कि खुद खाने से पहले कुछ खाना निकाल करके गरीब मिस्किन को भी खिला दे। ये नेकी है। अबू तलहा रज़ी अल्लाह तआला अन्हु ने आकर के ये सवाल किया, आपने उनकी बड़ी तारीफ की, शाबाशी दी, और कहा ज़ालिका मालुन रायहुन, बाज़ रिवायतों में ज़ालिका मालुन राबिहुन, कहा कि जो तुमने सोचा है ये तो बड़ा नफा बख्श मामला है, बड़ा फायदा होगा तुमको कल क़यामत के दिन इसका जो है। या ये आपने कहा, हाँ भाई ये माल क्या है, कितना भी अच्छा माल हो एक दिन तो सब खत्म ही होना है, सब छोड़ करके जाना ही है, कौन सा लेकर के कब्र में जाने वाले हैं, अच्छे से अच्छा माल अल्लाह के रास्ते में खर्च कर दो। ये उसका दूसरा माना है। वही हमने आपसे जो कहा कि जब तफसीर करते हैं हिकायत की तो बहुत सारी बातें उसके अंदर होती हैं। एक तीसरा माना जो मुफस्सिरीन ने उसी आयत का जिक्र किया और उसकी भी गुंजाइश है अरबी ज़बान के लिहाज से उसमें, वो ये है कि लन तनालुल बिर्रा हत्ता तुन्फिकु मिम्मा तुहिब्बून, यानी मिम्मा तुहिब्बून का माना मिन हुब्बिकुम, कि तुम नेकी को नहीं पाओगे जब तक कि मोहब्बत के साथ कोई चीज खर्च ना करो, अपने दिल से खर्च ना करो, माल चाहे जैसा भी हो लेकिन खर्च करने वाले का खर्च करने में दिल होना चाहिए, खर्च करने का दिल होना चाहिए, खुशी से खर्च करना चाहिए, किसी के दबाव में आकर के नहीं। आज ऐसा बहुत होता है कि आप बहुत सारी मस्जिदों में देखेंगे ऐलान होता रहता है तो लोग पकड़ते रहते हैं, अरे भाई आप भी कुछ दो, आप भी कुछ दो, अरे आपके पास तो इतना है, तो उनके दबाव में आकर के कुछ लिखवा दिया, अपनी तबीयत से नहीं। ये असल नेकी नहीं है। असल तो नेकी यह है कि जो भी दो, चाहे खजूर का एक दाना हो, दिल की खुशी से दो, तो ये भी गुंजाइश है। अब ये सारा माना उसके अंदर मौजूद है, आदमी जब अल्लाह के रास्ते में दे तो ये तीनों चीजों का ख्याल करना चाहिए। एक तो ये है कि खराब से खराब चीज अल्लाह के रास्ते में दे दिया, उससे बचना चाहिए, अच्छी से अच्छी चीज अल्लाह के रास्ते में दे, और दूसरी ये है कि अल्लाह के रास्ते में सब कुछ खर्च कर दिया और घर में कुछ नहीं है बच्चों के लिए, अपने लिए, तो ये शरीयत में मतलूब नहीं है। नहीं, अपने लिए भी रखो, खुद भी खाओ पियो, और थोड़ा اللہ کے راستے میں بھی خرچ کرو جو ہے, اور یہ چیز بھی کہ جب اللہ کے راستے میں دیں تو دل کے ساتھ دیں, خوشی کے ساتھ دیں. ایسا نہیں کہ دینے کے بعد ارے اتنا اس نے مجبور کیا دینا پڑ گیا, دینے کے بعد دل محسوس کر کے رہ جائے, ایسا نہیں, بلکہ خوشی خوشی ہو کہ چلو آج ہمارا مال اللہ کے راستے میں خرچ ہو گیا, اور اسی کے ساتھ مال اللہ کے راستے میں خرچ کرنا چاہیے. چند باتیں تھیں جو میں نے ذکر کی, اب وقت جو ہے زیادہ ہی ہو جاتا ہے, اور اس کے بعد انشاءاللہ سورہ نساء جب شروعات جو ہوئی ہے چوتھے پارے کے آخر میں, اور پھر پانچویں پارے میں بھی سورہ نساء ہے, کل اس سے تعلق سے باتیں انشاءاللہ کچھ آپ کے سامنے لائی جائے گی. آج کا درس اسی پر ختم کرتے ہیں. سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت استغفرک و اتوب الیک.